بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا استجيبوا لله وللرسول إذا دعاكم لما يحييكم. درود محمد وعلى آله.
اللهم صل على محمد
وعلى آله. اللہ تعالیٰ ہماری اطاعت و عبادت اور عدد داری کو قبول فرمائے، صلوات کے حکم بلند تر بھیجیں. پانچ روح رکھتا ہے اور امام کی پانچویں روح کو روح قدسی کہا جاتا ہے. روح قدسی وہ ہوتی ہے جو کبھی سوتی نہیں ہے، بدن سو جاتا ہے لیکن روح قدسی ہمیشہ بیدار رہتی ہے. امام یعنی بظاہر جسم اس کا شہید بھی ہو جائے لیکن اس کی روح قدسی زندگی میں ہو، جب بھی نہیں سوتی، شہادت کے بعد بھی نہیں سوتی. یہی وجہ ہے کہ ہم امام کو زندگی میں بھی حاضر و ناظر سمجھتے ہیں، شہادت کے بعد بھی حاضر و ناظر سمجھتے ہیں. یہ اور ہیں جو یہ کہتے ہیں کہ رسول سو رہے ہیں، ہم کو نماز کے لیے جگہ دیا جائے، الصلاۃ خیر من النوم کہہ کے. ہمارا رسول کا جسم سوتا ہے، روح نہیں سوتی. میں یہ روح جو محمد و علیہ کیوں؟ اس لیے کہ رسول نیم غفلت کا نام ہے. توجہ رکھیے گا، غافل ہو جاتا ہے انسان، رسول کبھی غافل نہیں ہو سکتا کیونکہ وہ رابطہ ہوتا ہے عالم قدس اور عالم زمین کے درمیان. اس کی مثال ایسے ہی ہے، مثلا آپ نے وہاں پر باہر کیمرے لگائیں گے، مجلس سے بھی کیمرہ چل رہا ہے، اس کے بعد جب آپ جا رہے ہیں اس کو ریکارڈنگ پہ لگا دیتے ہیں تاکہ اگر کوئی حادثہ ہو. جی ماشاء اللہ، ساتھ ساتھ ہیں. درود بھیجیے محمد و علی ریکارڈنگ چیک کر لیتے ہیں. اچھا، جگہ جتنی سینسیٹیو ہوگی اس کی سیکیورٹی بھی، حفاظت بھی اتنی ہی سینسیٹیو ہوگی. مثلا اسٹیٹ بینک چلے جائیں آپ، اگر مثلا وہاں ڈاکومنٹس ہیں، اس سے اسناد قیمتی پیپرس ہیں، تو اس کی سیکیورٹی بھی زیادہ سخت ہوگی. ایسا تو نہیں ہے کہ ایسا ہی ہو جائے. اس بنا پر جو چیز ہمارے علاقے میں ضروری ہے کہ ہم اس محفوظ چیز کے بارے میں سوچیں کہ جس کی حفاظت ہے. اگر وہ کمپیوٹر کہ جس میں ریکارڈنگ ہو رہی وہی خراب ہو جائے، سارے ڈیٹنگ رات میں کوئی حادثہ ہو جائے، آپ کیسے پتہ چلائیں گے؟ معصوم اللہ کے نظام کی وہ سیکیورٹی ہے جو کبھی غافل نہیں ہوتی، نہیں سوتی ہے. کیونکہ اگر وہ سو جائے تو پورا نظام کلیپس ہو جائے گا. لہذا امام کی جو روح قدسی ہے وہ ہمیشہ ناظر و بیدار رہتی ہے. درود محمد و علی
محمد.
ہماری گفتگو ہے حقیقی زندگی. حقیقی زندگی وہی ہے کہ جس کی جانب اہل بیت ہمیں دعوت دے رہے ہیں. حقیقی زندگی کی علامت ہے، ایک علامت ہم نے بتایا تھا، سینسیٹیویٹی، حساسیت. یہ کیا ہے؟ یہ زندگی کی علامت ہے. آج ایک اور علامت بتا رہے ہیں آپ کو، یہ انسان کو ہمیشہ رہنے کی خواہش ہوتی ہے، میں لمبی زندگی گزاروں، میں ہمیشہ رہوں، میں یہ بھی لے لوں، میں وہ بھی لے لوں، یہ میرے قبضے میں آ جائے. یہ کیا ہے؟ آیا اس کی کوئی حقیقت ہے یا نہیں ہے؟ بظاہر ان خواہشات کے پیچھے ایک حقیقت موجود ہے، ایک فلسفی ہے، ایسا نہیں ہے. یہ ہمیشہ رہنے کی آرزو در حقیقت انسان میں اللہ تعالیٰ نے رکھی ہے، ہمیشہ زندہ رہے، امر رہے، جاوید رہے. لیکن ہم اس کو اس دنیا میں تلاش کر رہے ہوتے ہیں. آرام آسائش کی آرزو اللہ نے رکھی ہے، ہم اس کو بستر میں، اے سی میں، نرگتوں میں، اس میں تلاش کر رہے ہوتے ہیں. لیکن حقیقت یہ آرزو یہاں کی نہیں ہے، یہ خواہش آگی نہیں، یہ کسی اور عالم کے لیے ہمیں دی گئی ہے کہ جہاں پر آرام ہے، آسائش ہیں، نعمتیں ہیں، رحمتیں، آسانیاں ہیں، یہ وہاں کے لیے ہے. یہ جو بار بار ہمیں خواہش ہو رہی ہے کہ میں آسانی سے، نرمی سے، سکون سے، پیار سے، محبت سے رہوں، یہ در حقیقت اس دنیا کے لیے، اور ہمیں اس دنیا میں تلاش کر رہے ہوتے ہیں. یہی وجہ ہے کہ ہم یہاں پہ آنے کے بعد غافل ہو جاتے ہیں. یا مثلا جیسے میں نے کہا، لمبی زندگی گزارنے کا ایک آرزو ہے انسان کی، ہر انسان میں پیدا ہوتی ہے. اب یہ اور بات ہے کہ ہمارے جس وقت حالات ہیں اس کے تحت کم و زیادہ ہو جائے، لیکن پہلا یہ ہے، یہ اس دنیا کے لیے نہیں ہے، یہ اس عالم آخرت کے لیے ہے. تو حقیقی زندگی کی ایک علامت یہ ہے کہ اللہ تعالیٰ نے ہمارے اندر یہ علامت رکھی ہے، خواہش رکھی ہے کہ ہم لمبی زندگی گزارنا چاہتے ہیں، ہم آرام دہ زندگی گزارنا چاہتے ہیں، ہم مشکلات سے دور زندگی گزارنا چاہتے ہیں. وہ سب اس دنیا کے لیے نہیں، عالم آخرت کے لیے. اہل بیت علیہ السلام کی پوری کوشش یہ تھی کہ وہ ہمیں بتا سکیں کہ تم جو اس دنیا میں ان صفات کو ڈھونڈ رہے ہو، یہ اس دنیا کی نہیں ہے. یہ کیا ہے؟ یہ اس دنیا کے لیے ہے جس کے لیے تمہیں کام کرنا چاہیے. اور ظاہر سی بات ہے کہ جب ہم اپنی زندگی میں یہ تھنکنگ اپناتے ہیں، ہمارا انداز یہ ہوتا ہے، ہماری روش یہ ہوتی ہے، یعنی ایک محور ہوتا ہے جس میں ہماری زندگی گھوم رہی ہے، یا مقام، یا مرتبہ، یا پیسہ، یا دولت، یا شہرت، بالآخر کوئی نہ کوئی چیز ہے جس پہ ہماری زندگی گھوم رہی ہے. آپ ہر شخص سے پوچھیں کیا کر رہے ہو، میں آرام چاہتا ہوں، میں سکون چاہتا ہوں، میں پیسہ چاہتا ہوں. بعض لوگوں گاڑی کا شوق ہوتا ہے. آج اتفاق سے ٹیکسی میں جانے کا اتفاق ہوا، تو وہ کہنے لگے کہ باپ میرا فوجی تھا. یہ اس لیے سناتا ہوں کہ نوجوان بچوں کے لیے بھی تھوڑا سا سنتے رہا کریں. گفتگو ہو رہی تھی، میری عادت ہے کہ میں بابا میں سفر گفتگو کرتا ہوں، تو اس ڈرائیور سے گفتگو ہونے لگی. اوپر یہ قریب کا کوئی ڈرائیور تھا، اور مجھے سروس کا نام تو نہیں پتا کیا تھا، کیونکہ میں نہیں گیا تھا. تو واپسی میں میں نے ٹیکسی کرا کہ مارانا بس یہی نہیں آیا تھا، جائیے ہو سر، کوئی مسئلہ نہیں. تو کہنے لگا کہ میں چھوٹا تھا تو مجھے موٹر سائیکل کا بڑا شوق تھا، تو میں نے کہا کہ جناب موٹر سائیکل مجھے دی جائے. موٹر سائیکل تو نہیں ملے گی. اچھا اماں مجھے مل سکتی ہوں، میں تھوڑی اپائنمنٹ خاطر ہوں. ابا فوج میں تھے، ادھر ادھر گھومتے رہے تھے ٹرانسفر، ادھر کبھی ادھر، انہوں نے بھوک ہڑتال کر دی. کھانا تو اس وقت کھاؤں گا جو موٹر سائیکل ملے گی، ایک وقت دو وقت کھانا. کہتے ہیں ماں نے میری بہن کو بھیجا، کھانا کھا رہے ہو نہیں کھا رہے ہو؟ کہیں گے اماں سے آگے کہہ دو کہ میں گھر چھوڑ کے چلے جاؤں گا. اچھا اماں کمرے میں آ گئی، لیٹا ہوا تھا، کہیں گریبان سے پکڑ کے اٹھا دیا. کہیں کیا کہا تمہیں گھر چھوڑ کے جا رہا ہوں؟ ایسا کرو اپنا بیگ تیار کرو، جو جو بھرنا ہے بھی بھر لو میرے سامنے، چھوٹے چھوٹے بن جانا، اور یہ بتاؤ کہ جانا کہاں، خود چھوڑ کے تمہیں آؤں گی. میرے تو اوسان پتا ہوگا، کہیں گے تمہیں کمانا ہے کماؤ، اور اپنے پیسوں کی کیا کرو، اور سائیکل خریدو، خواہشات پوری کرو. ہم اپنی دنیا میں جو تمہیں دیکھ رہے ہوتے ہیں کہ لوگ بھاگنے جا رہے ہیں، لوگ دوڑے جا رہے ہیں، اس وقت میں تین تین گاڑیاں میں رکھی، تین تین موٹر سائیکل میں رکھی، میری والدہ نے کبھی نہیں کہا. انہوں نے کہا بس پیسہ بیٹا، پیسہ ضائع مت کرو بیٹا، پیسہ ضائع مت کرو، شوق ہے تمہارا لیکن پیسہ مت ضائع کرنا. پر اب اس میں میں یہ نہیں کہہ رہا کہ ان کی نیت اور ان کا روش اور ان کا جو طریقہ کار تھا کہاں تک تھا، میں صرف ایک مثال دینا چاہ رہا تھا اپنی معاشرے کی، دیکھیے ایسا بھی ہوتا ہے. تو ہم جو اپنے اطراف میں دیکھ رہے ہیں نا، ہم متاثر ہوتے ہیں، ہم اثر لیتے ہیں، فلاں ایسا ہے، فلاں ایسا ہے، فلاں یہ کر رہا ہے، فلاں وہ کر رہا ہے، اور اس کی وجہ سے ہم اپنی زندگی ڈسٹرب کر رہے ہوتے ہیں، اپنی زندگی کو اجینل بنا رہے ہوتے ہیں، اپنی زندگی کو تکلیف دہ بنا رہے ہوتے ہیں. مثلاً اگر کسی کو کسی پہ حسد ہے, مجھے پتا وہ شخص مجھے حسد کرتا ہے, اب میں جلے جا رہا ہوں, وہ مجھے حسد کرتا ہے, وہ مجھے جلتا ہے, وہ مجھے جلی سی کرتا ہے, وہ میری دولت دیکھ کے کرتا ہے. وہ کرتا ہے یا نہیں کرتا کوئی الگ مسئلہ ہے, وہ اپنے گھر میں سکون سے بیٹھا ہے, آپ جلے جا رہے ہیں, بلڈ پریشر اتنا ہائی کر رہا ہے, وہ جلا جا رہا ہے. اسی طرح بہت سارے خیال ہیں. تو جب ہم اپنے ہی معاشرے میں اپنے جیسے انسانوں میں گرفتار ہوتے ہیں, کیا ہوتا ہے پھر ہمارے ساتھ یہ مسائل ہوتے ہیں, کبھی اس کے مسئلے میں, کبھی اس کے مسئلے میں, کبھی اس سے جج کر رہے ہیں, کبھی اس سے موازنہ کر رہے ہیں, یہ زندگی میں ہم پھنس کے رہ جائیں گے. اہل بیت یہ چاہتے تھے کہ ہمیں در حقیقت اس زندگی سے اوپر لے جائیں اور ہماری سطح کو بلند کرے. مثال کے طور پہ ایک فرض کیجیے, یہ مثال میں نوجوانوں کے لیے دیتا ہوں کیونکہ میں بہت ہی آبزرویشنل ایگزامپلس دیتا ہوں تاکہ تصور کر سکے جو روز مرہ. مثلاً آپ دیکھتے ہیں کہ آپ ہفتے میں ایک دفعہ تو کوئی دن ایسا ہوگا جس میں آپ لفٹ سے اوپر جاتے ہوں گے آتے ہوں گے, تو اس لیے مثال میں دے رہا ہوں تاکہ سب کی نظروں کے سامنے رہے. درود بھیجے محمد والے محمد. دیکھو پیچھے والے تھوڑا سا آگے آ جائیں تاکہ غریب خون کی یاد بھی تازہ ہو جائے. جی رسول اللہ نے پیچھے والوں کو آگے بلایا تھا نا, درود بھیجے محمد والے محمد. ایک اور درود بھیجے محمد والے محمد. سو فلور ہیں, ہر فلور کے لیے ایک بٹن ہے, ایک نمبر کا بٹن فرسٹ فلور کے لیے, سیکنڈ نمبر کا بٹن سیکنڈ فلور کے لیے. اب آپ نے کون سے فلور میں جانا ہے, آپ نے کس بٹن دبائیں گے, ایسا تو نہیں ہو سکتا نا کہ آپ پانچ نمبر کا بٹن دبائیں اور پہنچے پندرہویں پر, وہ پاکستان کی تو ہو سکتی ہے جی. اگر کمپنی بھی بہت اچھی معروف کمپنی ہو, جناب ہماری لفٹ میں کوئی گڑبڑ نہیں ہے, آپ جو بٹن دبائیں گے اسی فلور پہ جائیں گے اور آپ کر کے دیکھیں. طے یہ کرنا ہے کہ آپ نے فلور پہ کون سا جانا ہے, جس کو شاید کہتے ہیں منزل پہ پہنچنے کی طلب ہوتی ہے جن کو رستے میں کھڑے ہو کے وہ سوچا نہیں کرتے. بس لوگ جائیں اور رستے میں کھڑے کے سوچیں کہ جانا کہاں ہے ہمیں, نہیں, اہل بیت نے مجلس نے رستہ بتا دیا. جو مجلس میں آ رہا ہے اسے اپنی منزل کا پتہ ہے, وہ بھٹکنے والا نہیں ہے. جو فرش حسین پہ آتا ہے اسے عرش خدا نظر آتا ہے. درود بھیجے محمد والے محمد. اب آپ نے پہلا دس نمبر کا بٹن دبایا, پتہ پندرہ پہ پہنچ گیا, اس میں مطلب لفٹ صحیح کام نہیں کر رہی. لیکن صحیح لفٹ کون سی ہے, دس نمبر کا بٹن ٹین فلور, پندرہ نمبر کا بٹن ففٹین فلور, جو بٹن آپ دبائیں گے. اہل بیت خدا کی وہ روحانی ایلیویٹر ہے, اسپرچل ایلیویٹر ہے, جس کا کام ہمیں اوپر لے جانا ہے, اوپر لے جانا ہے, اصل کام اس کا اوپر لے جانا ہے. آپ نے طے یہ کرنا ہے کہ اہل بیت کے ساتھ جانا کہاں تک ہے. اولاد کے فلور پہ جانا ہے, بٹن دبا دیجیے. جاب کے فلور پہ جانا ہے, اولاد اس کا بٹن دبا دیجیے. جس مادی فلور پہ آپ کو پہنچنا ہے اس کا بٹن دبا دیے, وہاں پہنچ جائیں گے. لیکن کیا اہل بیت سے اولاد دلانے, رشتہ کرانے, پریشانی کم کرانے, بونس دلانے, جاب دلانے کے لیے تھے؟ ہرگز نہیں. ہم نے یہ طے کرنے کہ ہم نے اہل بیت تو بہت انفائنائٹ ان کی منزل ہے, وہ ہمیں وہاں تک بھی لے جا سکتے. اور یہ میں نہیں کہہ رہا, زیادہ تر عاشورہ کہہ رہی ہے, اے خدا مجھے مقام محمود میں شامل کر. مقام محمود کس کا؟ رسول اللہ کا. ایاں جا رہے نہیں, مجھے قرار دے کہ میں مقام محمود تک پہنچو. اہل بیت تو یہ چاہ رہے کہ تم ہمارے ساتھ مقام محمود تک پہنچو, خود بلی میں پہنچو, جوار محمد آل محمد میں پہنچو. کتنا بلند کرنا چاہ رہے ہو, اور ہم مادی خواہشات میں نیچے کے فرسٹ سیکنڈ تھرڈ ٹینتھ تک کے بٹن دبا رہے ہیں. اہل بیت چاہ رہے کہ حقیقی زندگی کی جانب ہماری رہنمائی کرے. درود بھیجے محمد والے. جہاں پر دو آدمی ہسبینڈ اینڈ وائف دو, اور اس کے بعد ماشاء اللہ سے جتنا اسکور کر سکے. مسلمان جو ہے ماشاء اللہ سے کیا ہے, اسکور پہ اسکور بڑھایا جا رہا ہے. رسول اللہ نے کہا کہ اسکور بڑھاؤ, اور رسول اللہ نے یہ بھی تو کہا تربیت کر, اسکور بڑھانے سے کچھ نہیں ہوتا بھائی, स्कूल पढ़ा दो, छोड़ दो गली कूच में, दाइज बनेंगे, तलवार बनेंगे, फटेंगे, जलेंगे, जलाएंगे, काटेंगे, कटेंगे, यही हो रहा है। ये इतने माशाल्लाह से फौज तैयार हो रही है, ये क्यों हो रही है? वो स्कूल बड़ा बड़ा के भेज दिया जी, और उनको जो है वो माशाल्लाह से शामिल किया जा रहा है। स्कोर नहीं बढ़ाना भाई, वो भी दुरुस्त है, लेकिन कहा तरबियत भी तो करो ना, क्वांटिटी नहीं क्वालिटी भी तो पैदा करो अपने अंदर। ये काम तरबियत से होना, ये काम घर से होना। और हमारा मौजूद यही कि अपनी नौजवान नस्ल को, जो हमारे बच्चे ग्रोथ कर रहे हैं, बड़े और जो भी, और आपकी जगह लेकिन माशाल्लाह भी इतना खूबसूरत मर्सी सुना हमने, हमारे नौजवान दोस्तों ने पढ़ा तो सफर कर रहे, इस बच्चे ने क्या नाम था इस बच्चे को मुझे नहीं पता, अभी बच्चे ने बड़ा माशाल्लाह कॉन्फिडेंस अच्छा था, इसलिए बता रहे हैं मुझे। मैं तो हमेशा कहता हूँ रोजाना एक बच्चा है पढ़े यहाँ पर, ताकि इनकी हिम्मत अलता है, क्योंकि इसी ने आलिम बनना है, इसी ने खतीब बनना है, ये सलाम करेगा, ये नौ पढ़ेगा, ये मसल ये सारे काम करेगा। इनके लिए वक्त होना चाहिए हमारे पास, अगर इनके लिए वक्त नहीं है, मजलिस में इनके लिए कोई गाइडेंस नहीं है, तो फिर कोई फायदा नहीं है। तो गुफ्त भी हो रही थी, बच्चे की कुछ नीड्स हैं, बेसिक नीड्स हैं, जिसकी पहली नीड क्या है, पहली जरूरत क्या है बच्चे की, वो है मोहब्बत। अगर मोहब्बत बच्चों को नहीं मिली, बच्चा मुरझा जाएगा। इतनी फिक्र होती है हमें मोबाइल की, बैटरी डेड हो रही है, ऑफ कर देते हैं, ज्यादा नहीं दूसरी ऐप से बंद कर दो, बैटरी खा रही है ये, हर थोड़ी देर बाद उसको इजाफी ऐप से बंद कर देते हैं, जहाँ कहीं नजर आया या थोड़ी देर लिए चार्ज कर दो, इतनी फिक्र होती है। लेकिन हमारे घर में बच्चे डेड हो रहे हैं, उनको बैटरी नहीं मिल रही, उनको चार्ज नहीं किया जा रहा, उसकी हमें फिक्र ही नहीं। अगर अहले बैत के फरामीन देखें आप, तबीयत के मामले में सिर्फ बेशुमार अहदीस मिल जाएंगी कि इंसान की आंखें फट जाती हैं, कि वाकई अहले बैत भी इस मौजू को देखते हैं, क्योंकि हमें बताया नहीं, हमें बताया नहीं, हमें तो बताया कि अहले बैत और माजरत के साथ बहुत ही सब जुमला कह रहा हूँ, सुड़ी बना लो, अपनी ख्वाहिशात ले लो और बस बता दो। अहले बैत वाकई ये मकतब अहले बैत है, पहली नीड क्या है बच्चे की, वो है मोहब्बत। दूसरी नीड क्या है, अमन का, सिक्योर महसूस कर अपने आप को फैमिली में आकर। तीसरा क्या है, एहतराम किया जाए, रिस्पेक्ट की जाए बच्चे की, असल है ही नहीं हमारे यहाँ। और चौथा क्या है, खेल गेम एक्सरसाइज बच्चे के साथ। इसी तरह पहला असूल मैं बयान करूँ मोहब्बत का, और जिसमें मैंने फिर आइमा की कुछ हदीस और अहले बैत की घर से कुछ वाकई आपकी खिदमत दर्ज की। आज गुफ्तगू को आगे बढ़ाता हूँ, बच्चे को अगर मोहब्बत मिल जाए, बच्चे की नीड पूरी हो जाए, पहला एहसास जो इसमें पैदा होता है वो ये है कि उसकी जो जितनी नेचुरल उसकी डिजायर्स थी, ख्वाहिशात थी, वो पूरी हो जाती है। मिसाल फिर वही ऑब्जर्वेशनल मुशाहिदा थी, आपका जब मोबाइल चार्ज हो जाता है तो सुकून हो जाता है, कोई टेंशन नहीं होती रात तक, टेंशन होती है नहीं होती। अगर आप अपनी मोटरसाइकिल की टंकी फ्यूल से फुल करा लें, डेढ़ दो हफ्ते की छुट्टी सुकून में, आपको पता है कि डेढ़ दो हफ्ते चलेगी। बच्चे की नीड अगर पूरी हो जाए, मोहब्बत के जरिए तमाम करें, उसकी जो बेसिक नीड्स जो हो सकती हैं वो सब पूरी हो जाए, वो सिक्योर महसूस करते हैं अपने आप को। दूसरी चीज़ क्या है, एतमाद नफ्स, कॉन्फिडेंस बढ़ जाता है उसका अपने ऊपर। क्यों, उसे पता है ये मेरा बाप है, एटीएम कार्ड नहीं है, ये मुझे लाइक करता है, ये मुझे चाहता है, ये गधे का जितना भी थकावट क्यों ना हो ये मुझे आके गोद में लेता है। बच्चा क्या है, अपने आप को बादशाह महसूस करेगा। और हदीस भी यही है, अल वलदु सय्यदु सब से भी, बच्चा पहले शासक है, तुम्हारा बॉस है, बादशाह है, सैयद है, सरदार आका है, तुम उसके गुलाम हो। और जितनी बदबख्ती हम बच्चे पे ला रहे होते हैं वो यही सात साल में होती है, जिसको मैंने कहा था उसको क्या कहते हैं आप इंग्लिश में, पंक्चुएशंस कहते हैं ना, फुल स्टॉप कॉमा पंक्चुएशंस, ठीक है, पंक्चुएशंस अप्लाई करते बच्चे को, फुल स्टॉप बच्चे को, अब कुछ सेंटेंस आप बनाएं मामूली से इंग्लिश में और उसमें सारे पंक्चुएशन अप्लाई करते हैं, वो भी इम्ला नहीं रहेगा, हर एक वर्ड के बाद क्या है I love you Baba masalan, I love God masalan. अब उसमें हर जगह I, L के बाद फिर full stop, फिर V के बाद, फिर O के बाद, फिर फला के बाद, फिर फला 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 मसलन, ये क्या है? ये जुमला नहीं रहेगा। हम पहले बच्चों से यही कर रहे होते हैं, फुल स्टॉप लगाए जा रहे हैं, नहीं कर नहीं सकता, दफा हो जा, भाग जा, नाक में एकदम कर दिया, जीना आराम कर दिया, इन्वर्टेड कॉमा लगा रहे हैं, यहाँ नहीं निकलना, वहाँ नहीं निकलना, यहाँ बैठना है। बच्चे की शख्सियत खत्म हो जाती है, बच्चा बिल्कुल खत्म हो जाता है। एज मात बढ़ जाएगा बच्चे का, तो उसको मोहब्बत मिलेगी माँ और बाप दोनों की तरफ से। बात माँ का प्यार मिल रहा होता है, बाप समझता है जना बस जी स्कूल में इजाफा कर दिया, अब माँ जाने और बच्चा जाने, नहीं दोनों का प्यार मोहब्बत बच्चों को मिलना चाहिए। तीसरा ये कि जब बच्चे को मोहब्बत दी जाती है तो बच्चा मोहब्बत से रिप्लाई करता है। हो नहीं सकता आप बच्चे को मुस्कुरा के देखें, बच्चा भी मुस्कुरा के देखेगा, बच्चों को खूंखार नजरों से देखें बच्चा मुस्कुराएगा, करके देख लीजिए ना पता चल जाएगा। बच्चे को अगर उसकी मोहब्बत उसकी गिज़ा मिल जाए वो मोहब्बत से रिप्लाई करेगा। और ये बात याद रखिएगा कि बच्चे के साथ अड़ीबाजी नहीं हो सकती, कुश्ती नहीं लड़ सकते। बच्चा अगर आपको जिद करने पे आ जाए, हराने पे आ जाए, लड़ने पे आ जाए, तो फारसी में कहते पेदर मुनदर में आओ। अब उसका आसान तर्जुमा क्या करोगे, हमारा जनाजा निकालते थे बाप बाप, अगर अड़ी पे आ जाए बच्चे के साथ तंग करने पे आ जाए, तो बच्चा अपने जहनी सतह के मुताबिक जिंदगी गुजार रहा होता है। इसलिए मसल कहा कि बच्चा अगर कोई काम कर रहा है तो फौरन इंटरफेयर ना करो, डांटो नहीं उसको, बल्कि एक और तरीके से उसको घुमा के वहाँ से वापस लाने की कोशिश करो। हमारे तरबियत का अंदाज पाप में मुक्का है, थप्पड़ है, आंखें हैं, डांट है, डबट है, ये सब है, हमारे ही अंदाज होता है। बच्चे की शख्सियत जो है ना, ये डांट डबट थप्पड़ भूसा आंखें ये क्या है, ये हथौड़ा है जो बच्चे को चला रहा है। आप मसल को शोपीस लेते हैं, हथौड़ा मारना शुरू करते हैं, लेकिन ये पागल हो गए दीवाने होंगे, खाना खाने ये क्या कर रहे हैं आप, शोपीस लेके उसको तोड़ रहे हैं। यही काम हम पहले ही अपने घरों में कर रहे हैं, डांट डबट आंखों से बच्चे को हथौड़े बरसा रहे होते हैं, हमें एहसास नहीं होता। बच्चे को अगर मोहब्बत मिल जाए बच्चा मोहब्बत से रिप्लाई करना सीखेगा। दूसरी बात ये कि बच्चे में मोहब्बत को जज्ब करने की सलाहियत बढ़ जाएगी। अब एक दफा मोहब्बत से बात करेंगे, बच्चा दोबारा चाहेगा कि आप मोहब्बत से बात करें, आप इम्पोर्टेंस दें, बच्चा दोबारा रिप्लाई करेगा आपको कि आप मोहब्बत से उसको रिप्लाई दें और वो आपकी अटेंशन ले या आप उसकी अटेंशन लें। एक और नुकता जो मोहब्बत मिलने की वजह से बच्चे में पैदा होता है वो क्या है, वो ये है कि बहुत सारे इन्हराफात से, मिसगाइडेंस से वो बच जाएगा। अगर घर में प्यार ना हो तो उसे पता है कि आंखें नजर आ रही हैं, घर जाऊंगा तो मोटी मोटी आंखें उसका इंतजार कर रही हैं, मोटे मोटे सख्त अल्फाज उसका इंतजार कर रहे हैं। वो कभी आके बाहर की चीज अंदर नहीं बयान करेगा, बाहर कुछ भी हो जाए वो कभी आके एक बयान करेगा। और यही हमारी बदबख्ती का सबब है। बच्चा हमारे सामने बड़ा शरीफ होता है, एक साहब आए सर झुका के अपने बच्चे को लेकर आए, और ना हमारा बच्चा बड़ा शरीफ है, उनका नाम बहुत शरीफ है, लेकिन सर झुका है उनका नाम, उनका बहुत सारे काम करके आ जाएगा आपको नहीं बताएगा, क्योंकि आपने घर वहाँ पर नहीं दिया। एक ऐसे बच्चे काउंसलिंग के लिए मेरे पास आया था, फैमिली मसल का फैमिली अमीर थी, बाप मसलन नमाज़शा पढ़ने वाला, बाप नमाज़शा पढ़ने वाला दीनदार ताजर है, अच्छे खत भी कराने से बच्चा एक अखलाकी बीमारी में गुना में मुबतला हो गया। बाप को ही पता चल गया कि बच्चा जो है वो कुछ गड़बड़ कर रहा है फोन पर, देर देर तक रातों में जना बातें हो रही हैं, इशारा काफ़ी है तो हर वक्त लगे रहते हो, देखो तरीका हर वक्त चटे हर गुफ्तगू हर वक्त ये क्या ये जो अंदाज है ना, ये चढ़ डरा देता है। यानी आपस में आपस में मिर्च लगा देता है बंदे को, बजाय इसके कि आप उसकी प्रॉब्लम सॉल्व करें। बेटा क्या मसला है, क्या बात है, प्रॉब्लम क्या है, कोई परेशानी है, कोई टेंशन है, बताओ मैं कुछ सॉल्व करूँ। एक ही तरीका, एक ही तरीका है कि बस जी मीटर डाउन हो गया, बटन दब गया, जनाब माशाल्लाह से अल्फाजों की पोषण हो गई। बच्चा थोड़ा समझदार था, दीनदार था, उसे पता था कि वो लगता था मेरे पास आया और उसने कहा कि ये मसला है और मैं इस बुराई में मुबतला हूँ, मैं इसे बचना चाहता हूँ। खैर उसका फिर मैं उससे अगर बोलना नहीं चाहता मसले को, यही मैंने बताया कि एक ये बिहेवियर होता है माँ बाप का। नौजवान नस्ल हमारी क्यों बिगड़ती चली जाती है, घरों में उसको इम्पोर्टेंस नहीं मिल रही है, घर में उसके सॉफ्ट कार्नर नहीं है। गद्दा तो बहुत नर्म है, रजाई तो बड़ी अच्छी है जी, कमरा तो बहुत डेकोरेट किया है, लेकिन माँ का दिल पत्थर है, बाप का दिल पत्थर है। और नर्म गद्दे से बच्चे का दिल नर्म नहीं होगा, माँ के दिल में नरम गोशा होगा बच्चे के लिए, तो बच्चा तरबियत पाएगा। दूर भेजे मोहम्मद वाले मोहम्मद। तीन चार बस उसी बनाकर मसाइल की तरफ आ जाऊँ, वक्त पूरा हो गया। क्या करें कि बच्चों की मोहब्बत उनको दे सके, क्या काम करें कि बच्चों की मोहब्बत खरीद सके। वो बच्चा बहुत अमीर है जिसके माँ बाप उसे मोहब्बत देते हैं, वाकई बहुत अमीर है इस दौर में। हत्ता कि यूरोप में आप चले जाएं, आज माहिरी नफ्सियात माँ और बाप दोनों से कह रहे, दोनों जॉब पर जा रहे हैं, लेकिन बच्चे को बचाना चाह रहे हो, बच्चे को सिक्योर करना चाह रहे हो, बच्चे को चाह रहे हो कि एक नॉर्मल ना बने, लंच टाइम पे दोनों ऑफिस से घर आके लंच करे। और जब तुम्हारा बच्चा स्कूल से आ रहा हो, जब तुम्हारा बच्चा स्कूल से घर आए, तुम दोनों आओ लंच टाइम पर उसके साथ, क्या करो लंच करो, उसके बाद चले जाओ। लेकिन लंच टाइम पे तुम्हें होना चाहिए ताकि बच्चों को एहसास हो मेरी माँ जॉब छोड़कर, मेरा बाप जॉब छोड़कर मेरे लिए आया। उसमें भी क्या होता है, वो घड़ी देख रहे होते हैं कि अब लंच टाइम होने वाला है, भागना है वापस जाना है। मस्नूई मोहब्बत दी जा रही है, झूठी मोहब्बत दी जा रही है, जैसे वो आप बच्चों को बहलाने के लिए दे देते हैं ना, थोड़ी देर के लिए छोड़ देता है, बच्चा समझता ही है असली रजा उसको मिल गई, वो चूसने लगता है, थोड़ी देर में वो भी रोना शुरू कर देता है, चीखना शुरू कर देता है, भाई मुझे झूठी रजा नहीं दो, मुझे बहलावे नहीं दो, मुझे जो है गुमराह नहीं करो। हम जो झूठी मोहब्बत दे रहे हैं ना, बच्चा थोड़ी देर के लिए खामोश सेट चुप, उसके बाद क्या है, उसकी दादो फरिया शुरू हो जाती है। पहली चीज जो जरूरी है वो ये है कि बच्चे से मोहब्बत का इजहार करें। हत्ता कि हदीस में है कि मन अहादुकुम अहब्ब अखाहु फयुअल्लिमहु, तुम से कोई अपने किसी बराबर दीनी से मोहब्बत करता है तो उसे बताए कि मैं तुमसे मोहब्बत करता हूँ। अच्छा शायद इमाम भी बड़े देखदार के खिताब के इमाम है, इमाम ने ये नहीं कहा कि कोई किसी से जाके कहते कि जरा मैं तुमसे मोहब्बत करता हूँ। इमाम ने कहा कोई अपने भाई से जाके मोहब्बत करता हो तो उसको जाके बताए, कहीं ऐसा ना हो कि इमाम कहते तो जो जिससे मोहब्बत करे तो पता चल के मौलाना साहब ने फतवा दे दिया है, अब ऐसे में शुरू हो जाएंगे व्हाट्सएप शुरू हो जाएंगे। मन अहब्बा मन अहदुकुम अहब्बा अखा, जो अपने भाई से मोहब्बत करे उसे पता है, उसे इल्म दे के मैं तुमसे मोहब्बत करता हूँ। अब मसलन अपने बच्चे से कहकर देखिए, मैं तुमसे बेटा मोहब्बत करता हूँ। और अजीब एक मैंने कौल इमाम अली का पढ़ा, वाकया इतना लुत्फ आया मुझे, इतना लुत्फ आया कि मैं झूम गया। हमारे अली ऐसा भी हो सकता है, यानी इमाम अली कहाँ जाके सोच रहे हैं और किस तरह तरबियत के अंदाज बता रहे। दूर भेजे मोहम्मद वाले मोहम्मद। मौला अली करे इमाम हसन को, یہ جو میں کہہ رہا ہوں آپ اظہار محبت کریں بچے سے. حتیٰ کہ حدیث میں ہے کہ اگر کوئی اپنی زوجہ سے کہتا ہے میں تم سے محبت کرتا ہوں تو یہ جملہ کبھی بھی اس کے دل سے نہیں نکلتا. اب مر چکے شکاری ہوتا ہے نا, وہ جملے کو کئی جگہ غلط یوز کرتا ہے اور پھر وہ محبت کی جو بھوگی ہوتی ہے وہ بھی گمراہ ہو جاتی ہے. کہا کہ اظہار محبت کرو بچے سے. اب دیکھیے ماما لکھی تم کہ ماما لکھتے ہیں اے حسن میں تمہیں اپنی جسم کا حصہ سمجھتا ہوں. پھر کہا کہ نہیں بلکہ میں تمہیں خود اپنا آپ سمجھتا ہوں. میں تمہیں حصہ پہلے کا حصہ سمجھتا ہوں بل وجتوں کا بازی بازی نہیں کچھ حصہ سمجھ رہا ہوں. پھر کہا نہیں بعض نہیں بل وجتوں کا کلی وہ یہ تو ہی میرا وجود ہے یعنی تو نہیں ہے بلکہ تیرے اندر میں سمایا ہوا ہوں میرے اندر تو سمایا ہوا ہے یہ کہنا چاہ رہے ہیں ماما جی. پھر فرماتے ہیں کہ اگر تجھے کوئی چیز پہنچے کوئی تکلیف پہنچے وہ یہ بیٹا ایسے ہی جیسے مجھے تکلیف پہنچ رہی ہے. اب کوئی باپ اگر کہے بچے سے کہ بیٹا تمہیں کوئی پرابلم ہو رہی مجھے بتاؤ ایسے ہی جیسے مجھے پرابلم ہو رہی ہے اس بچے کے اندر کتنا بڑا ہو جائے گا. پھر ماما جی فرماتے ہیں کوئی چیز تمہارے پیچھے ہے تمہیں نقصان پہنچانے کے لیے وہ یہ ایسے ہی ہے جیسے وہ میرے پیچھے آ رہی ہے. اب جس بچے کو بتاؤ کہ میرا باپ میری بیک پہ کھڑا ہے میرا پشت بنا ہے مجھے تنہا چھوڑنے والا نہیں ہے مجھے بے آسرا کرنے والا نہیں. وہ کہہ رہا بیٹا جو تیرے ساتھ ہوگا وہ میرے ساتھ ہوگا تیرا درد میرا درد تیرے خوشی میری خوشی. اس بچے کے اندر کتنا چوڑا ہوگا کتنا خوش ہوگا ایسا آپ تو سب کچھ نہ کر سکیں. پھر فرماتے ہیں کہ جو تیرا مقصد ہے وہ میرا مقصد ہے جو تو پسند کر رہا ہے میں اسے پسند کر رہا ہوں اور یہی وجہ ہے کہ میں یہ باتیں تجھے لکھ کے دے رہا ہوں. میری معمولی کہنے کوئی اپنے بچے سے ایسے اظہار محبت کرو وہ کہ بیٹا تو نہیں ہے بلکہ میں ہوں تیری خوشی میری خوشی تیرا درد میرا درد ہے. اب تصور کرے اگر بچہ یہ محسوس کرے کہ باپ اس کے ساتھ ہر محاذ میں پڑا ہے وہ کبھی ڈرنے والا نہیں ہوگا وہ کبھی اس کے پائے سبات میں لرزش نہیں آئے گی وہ کبھی خطا کا شکار نہیں ہوگا. درود محمد والے نام دوسری چیز جو محبت کے اظہار کے لیے وہ بچوں کے ساتھ کھیل وقت دیتے بچوں کو. رسول اللہ بچوں کے ساتھ کھیلتے تھے وقت گزارتے تھے معذرت کے ساتھ پیر ایسے آگے کرتے تھے اور امام حسن سے کہتے تھے آؤ بیٹا اوپر آؤ اوپر آؤ اوپر آؤ. امام حسن چڑھتے تھے یہاں تک آتے کہتے بیٹا اور اوپر آؤ اور اوپر آؤ اور اوپر آؤ سینے تک آ جاتے. جب سینے تک آ جاتے پھر ان کے لبوں کو چومتے کہتے احب اللہ من احب حسین خدا اس سے محبت کرے جو حسین سے محبت کرے. دلی سے گزرنا ہے اصحاب بھی ساتھ ہیں. ایک بچہ تھا اس کو بلایا ذرا اسے چوما کہ ارسلہ اس بچے کی خاص بات ہے کہ ہاں یہ میرے حسین سے محبت کرتا ہے. کیا مطلب یعنی بچوں کے دوست کو بھی مد نظر رکھتے ہیں. بچے کا کوئی دوست آئے کیا آپ اسی کے دھر وقت دوست آتے رہتے ہیں تمہارے کم لایا کرو ہوتے ہیں نا فرحان قسم کے والد معذرت کے تحت طالبان ٹائپ کے بچوں ہاں بیٹا نہیں دوست کوئی میں سمجھ رہا ہوں بیٹا ہاں بیٹا ٹھیک ہو کیسے ہو ڈیڈی کیسے ہیں. خود اس بچے کا جو دوست ہے وہ بھی دل بڑا ہوگا اس کا یار ڈیڈی میرے مثلاً گیسٹ کا جو ہے پاس رکھتے ہیں ایسا نہیں ہے کہ مثلاً جھاڑ دیا جھاڑ دیا ہوتا ہے نا کون آئے دوست آئے اچھا ٹھیک بار سر جی بار پہ ٹہلا دو نہیں آپ بچے کو دل کو گھر میں لگے گی بچے کا اعتماد آپ پہ بڑھ جائے گا وہ کبھی چھپ کے کوئی کام نہیں کرے گا. بچے کے ساتھ کیا ہے کھیلیں وقت دیں یعنی آپ جو وقت دے رہے ہیں یہ بہت بڑی دولت دے رہے ہیں. ان تمام ظاہری اور مادی آسائشوں سے ہزار ہر درجے بہتر ہے آپ کا وقت دینا آپ کا کھیلنا چاہے وہ پانچ منٹ کے لیے کیوں نہ ہو. اب میں نے کہا نا کہ بچے کے ساتھ اڑی باتیں نہیں ہو سکتی. اب آپ آفس سے تھکے ہوئے آپ نے غلطی سے بچوں کو لے لیا میری میری سن لی اور آپ نے جی بچوں کو غلطی لے لیا بچے نے کہہ کے آپ کی جیب سے नोट भी कर लिया, नोट भी 1000 का था, 5000 का था, और बच्चा क्या कह रहा, खेल रहा है जी, थोड़ी देर मुँह मिले हो जाएगा। अब आपका दिल जो है वो भड़कना शुरू हो गया, 5000 का नोट, 5 और 3 0 हो, तो आप क्या कहेंगे, अब बार्गेनिंग शुरू होगी। अच्छा ऐसा करो बेटा, ये 50 का ले लो, वो बच्चा बच्चा है ठीक है ना, तो कागज ले लो। अगर जेब से कोई कागज निकाल के नोट आप लेना, अच्छा कागज निकाला लेकिन नोट निकल, नोट भी तो कागज है ना, आपकी फौरन रंगत बदल जाएगी, नोट भी कागज है, ये भी कागज है, ये नोट आप, अच्छा ठीक है आइडेंटिटी कार्ड है कोई मसला नहीं, आप यहाँ जब चल रहा चलना। लेकिन जैसे बच्चे दोबारा डाला डेडी की जेब में 5000 का नोट, 500 का नोट, अब आप थोड़े से जी सेंसिटिव हो गए, वो 5000 का नोट, 500 का नोट, 1000 का नोट, अब आप बार्गेनिंग शुरू कर लें, कुछ छोटा नोट देने की कोशिश करेंगे। मैं अपनी क्लास में बताइए, मैं अपनी कल की बात बता रहा, मैंने कहा कि टाइम मैनेजमेंट में लेक्चर दे रहा था, तो मैंने कहा कि इस वक्त नोट है कोई, किसी ने 50 का नोट दिया, किसी ने 100 का, किसी ने 10 का, मैंने नोट लिया, दो हिस्से कर दिए, वो नोट अभी मेरी जेब में है, ऐसे करके सबके आवाज ली, क्या हो रहा है, नोट मर दी। मैंने ये नोट मेरी जेब में भी तो मैं पढ़ सकता था, लेकिन मैंने तुम्हारा नोट पढ़ा, आखिर नोट पढ़ दिया आपने, नोट पढ़ दिया, क्या बोल, मुझे क्यों परेशान, नोट है 10 का, बोला भाई वैल्यू तो है, कुछ नहीं आएगा तो गुटका तो आ ही जाएगा ना, खैर मतलब जीनी गाली में गुटका उटका तो नहीं खा जाते। तो मैंने कहा जिस तरह ये नोट पढ़ा है ताकि तुम्हारी आवाज़ें नहीं कर रही हैं, तुम अपना टाइम ज़ाया कर रहे हो, लेकिन कभी तुम्हारी आवाज़ ही नहीं करती, कितना केयर कर रहे हो उतना टाइम तुम्हारी आवाज़ ही नहीं करती, क्लास में सन्नाटा चुप। इसी तरीके से हम बहुत सी चीज़ों को ज़ाया कर रहे होते हैं, लेकिन जैसे ही नोट फटा आवाज़, बच्चे ने कागज़ निकाला, आप नॉर्मल हैं, कोई मसला नहीं है, ऑफिस से दूसरा ले लूँगा, मसला नहीं, किसी कार्ड कोई मसला नहीं, बार बार नोट निकला, अब आपके रंगे बदल गए, अब आप क्या बार्गेनिंग शुरू कर देंगे। तो अर्ज कर रहा था कि बच्चों के साथ जो है ना, वो उनकी मेंटेलिटी के मुताबिक आपने गर अपने कलाम करने को छुपे ना, बात बन के आप नहीं कर सकते, जितना आप दोस्ताना रवैया बच्चों के साथ इख्तियार करेंगे उतने ही आप कामयाब पाओगे। और आखिरी चीज अर्ज करूँ, दो चीज़ें, एक ये कि बच्चों को मेवा ला दोगे, फ्रूट्स ला दोगे, ताज़े फ्रूट्स, चाहे मामूली मकदार भी करो, पूफक चेप्स अलग हम बलगम नहीं, अगर बच्चे सुन रहे हैं वो भी सुन लें, अब घर में पूफक और उल्टी सीधी चीज़ें नहीं आएंगी, अब वो चीज़ें आएंगी कि जो हेल्थ को बनाएंगे। बच्चों को बताएं ऐसा ऐसा क्या करें, बच्चों को अब हमारे यहाँ ये सारी चीज़ें सेहत के मतलब हैं, जो हम बच्चों बचपन में दे रहे जब उसकी ग्रोथ हो रही है, फ्रूट्स खिलाएं उसको, हेल्दी चीज़ें खिलाएं, हाँ कह लीजिए कोई चॉकलेट खिला दें, कोई आइसक्रीम खिला दें, कोई मसला नहीं, लेकिन बच्चों को क्या है, टाइम दें। और आखिरी चीज़ वो है हदिया, गिफ्ट, टाइम दे दें, कुछ छोटी मोटी चीज़ देते हैं, प्यार दे दें, बेटा आज का गिफ्ट मसल मेरा प्यार है, एक इधर एक इधर, एक माथे पे एक कोने पे, एक थोड़ी सी बुद्धि की आपने बच्चा सेट, हकीकत यही है, बच्चे को फील कर रहे हैं कि मैं तुम्हारा बाप हूँ, बच्चों को फील कर रहे हैं कि मैं तुम्हारा फ्रेंड हूँ, बच्चों को फील कर रहे हैं तो मेरे लिए अहमियत रखते हो। और ये सारी चीज़ें अहले बैत की सीरत मौजूद है, किताब मेरे पास मौजूद है, वाकयात लिखते हैं, सारी यही वाकयात तो हदीस है, अहले बैत क्या करते थे, कैसे बैठते थे, कैसे उठते थे, जनाब ज़ाहरा का फेल किया था, ये सब यही चीज़ें थी। तो नौजवान नसल की दर हकीकत हिफाजत मिला देंगे, तो पहली चीज़ कम्प्लीट हो गई, इंशाल्लाह दो तीन जो मजालिस रह गई उसमें फिर समाज खराशियों का सबक बनेंगे। दुरूद मोहम्मद वाले ठीक है, फिर मैं ये घंटा चलाए तो डेढ़ घंटा और निकल जाएगा। दुरुद भेजे मोहम्मद वाले मोहम्मद पर। करबला दर हकीकत राह जिंदगी हकीकी जिंदगी का रास्ता बता। मैंने अर्ज किया करबला के मसाइल में भी तरबियत की बात। ग्यारह मुहर्रम को एक काफिला चलाया जनाबे ज़ैनब गुंजीदा 18 जवान बने हाशिम के शोहरों को तवज्जो कीजिएगा 18 जवान एक घर से चले जाए और उस गम को कोई सहे तो उसको ज़ैनब कुबरा कहा जाता है। लेकिन उस आलम में भी जनाब ज़हरा बच्चों से काफिल नहीं है। 11 मुहर्रम को जब शबे आशूर थी तो अंधेरा था, कुछ नहीं पता था कि क्या हुआ है। जनाब सकीना ने शबे आशूर का फोपी सर पे हाथ रखा, फोपी मेरे सर पे चादर नहीं है। जनाब ज़हरा ने दिलदारी की कहा बेटा तेरी फोपी भी बेचादर है, ताकि बच्चों को ऐसा दे तेरी तुझ में जो मुसीबत गुजरी बेटा वो मुझ पर भी गुजरी है। आप देखिए मसाइल में भी अहले बैत क्या बच्चों का ख्याल रखना है। जनाब सकीना के लिए फोपी मेरे सर पे चादर नहीं है, कह रही है बेटा तेरी फोपी तेरी जैसी है उसके सर पे कोई चादर नहीं है। और फिर 11 मुहर्रम को शबे आशूर माजरा चाहता हूँ शाम गलीमा कलेजा लगाया प्यार किया दिलासा दिया सबको चुप कराया जनाब ने, लेकिन अंधेरा था। सुबह जब सूरज निकला तो बीबियां एक दूसरे के पीछे छुप रही थी क्योंकि सरों पर चादरें नहीं थी। और फिर जनाब सकीना को देखा गालों पे हाथ रखे हुए हैं, कहा सकीना बेटा गालों से हाथ हटाओ। अब जो हाथ वो हटाया लेकिन तमाचों के निशान सकीना के गालों पर है। फौरन जनाब ज़ैनब ने जनाब सकीना को गले लगा लिया। ये है सीरत ज़ैनब का बस अदा हो। जनाबे उम्मे रवा की जिंदगी में दो बच्चे हैं, एक अली असगर और एक हजरत सकीना या हजरत रुकैये जिनका नाम लिखा गया हमारे हजरत सकीना के नाम से मशहूर है। लेकिन दर हकीकत जो जिंदान शाम में जो बच्ची दफन हुई है इमाम की वो हजरत रुकैया है, हमारे यहाँ मशहूर हजरत सकीना से है। ये दो बच्चे थे जनाबे उम्मे रवा के। उम्मे रवा ने बड़े अजीब इम्तिहान दिए। एक माँ के लिए सबसे सख्तना वो होता है कि उसके बच्चे को कोई जख्म लग जाए और उसके पास उसके इलाज और मदावा के लिए कोई जरिए मौजूद ना हो, यानी बच्चा तड़प रहा हो, माँ तड़प उठती हो। कभी देखा हो अपने घरों में बच्चों को बुखार होता माँ को चैन नहीं है। मैदान करबला में एक इम्तिहान दे दिया, दूसरा ये कि बच्चे को बाहर से आने में देर हो जाए, माँ सराबा इंतजार बन जाती है। और तीसरा ये कि बच्चा भूखा हो और माँ के पास देने के लिए कुछ ना हो। जनाब उम्मे रवा ने तीनों इम्तिहान दिए हैं। इमाम हुसैन के हाथों भेजा है कि पानी पिलाया जाएगा, देर हुई माँ खेमे में टहल रही है, पहला इम्तिहान है रबाब का। दूसरा यह है कि बच्चा भूखा है, ना दूध है ना पानी है, बच्चा जावलब है, ये इम्तिहान भी रबाब ने दिया है। लेकिन रबाब का एक और इम्तिहान भी अल्लाह ने लिया, वो इम्तिहान ये है कि बच्चे को जब इमाम हुसैन लेकर आए हैं तो जख्म से गला छेदा हुआ था, तीन शुबे का तीन, यानी माँ ने देखा माँ कुछ नहीं कर सकती, उम्मे रवा ने देखा बस एक सवाल किया बेटा क्या तेरे जैसे बच्चे भी नहर किए जाते हैं। अल्लाह अकबर। ये जनाबे जनाबे रवा का एक इम्तिहान यह है और दूसरा इम्तिहान सकीना का इम्तिहान जो जिंदा ने शाम में गुजरा है। अजीजाने करामी छोटी बच्ची बाबा को याद करते हुए उस दुनिया से गुजर गई, ماں در حقیقت ماں کے قدموں سے لپٹ کے بچی بار بار کہتی تھی اماں یہ در زندہ کب کھلے گا, ہم اپنے وطن کب جائیں گے. کبھی جناب زینب کی خدمت میں آتی تھی حضرت سکینہ, یہ امتحان بھی جناب رباب نے دیا ہے. حضرت ارو کس طریقے سے دیا ہے کہ جب کارما کو چلنے کا حکم دیا گیا اور کہا کہ کارما واپس جائے گا, اب ایک ایک کر کے اہل بیت باہر جا رہے تھے لیکن جناب رباب آنے کا نام نہیں لے رہی ہیں. ایک دفعہ امام سجاد و جناب زینب اندر آئے, دیکھا کہ ماں ایک ننھی سی قبر کے پاس بیٹھی ہوئی ہے, ہاتھوں کو رکھا ہوا ہے, سر جھکائے ہوا نہ گنا گریا گنا کہہ رہی ہے, سکینہ بیٹا بڑا ارماں تھا در زندہ کھلنے کا, سکینہ بیٹا ہم واپس جا رہے ہیں لیکن افسوس تجھے اپنے ساتھ نہ لے جا سکے. اس کے بعد جو خواتین شام کی تھی ان کو آواز دی اور کہا شام کی عورتوں دیکھو ہم جا رہے ہیں, ارے جب رات کی تاریکی ہو تو ایک ایک شمع روشن کر دینا, میری بچی کا دل اندھیرے سے کور آیا.